रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
लागु औषध ओसार पसार बढेको भन्दै प्रहरीले बाँके र बर्दियामा संयुक्त अभियान सञ्चालन गर्ने तयारी। 40 जना प्रहरी अधिकारीलाई विशेष तालिम।
चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात र मुटुको रोग बढ्न सक्ने चिकित्सकहरूको भनाई। खानपिनमा ख्याल गर्न सुझाव।
आगलागीमा परेर दक्षिण कोरियामा 29 जनाको मृत्यु, 26 जना घाइते।
र राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा भैरुवाको लगातार दोस्रो जित, काठमाडौँ पहिलो जित हात पार्न सफल। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। महिला हिंसा विरुद्धका कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडितले न्याय पाउन नसकेको सरकारवालाले औँल्याएका छन्। महिला हिंसा विरुद्धका कानूनबारे सुर्खेतको वीरेन्द्रनगरमा भएको सरकारवालासँगको अन्तर्क्रियाका सहभागीले कानुनी व्यवस्थाबारे सबैलाई जानकारी नहुँदा उनीहरूले न्याय पाउन नसकेको बताएका हुन्। उनीहरूले यसबारे स्थानीय तहका न्यायिक समितिले पनि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। बलात्कार लगायतका कतिपय घटनामा पीडितहरूले सबैसँग आफ्ना कुरा खोल्न नसक्ने भएका यसका लागि पनि सहज वातावरण बनाउनु पर्नेमा सहभागीको जोड रहेको छ। राष्ट्रिय महिला आयोगका कानून अधिकृत निर्मला गुरुङले महिला हिंसा विरुद्धका विद्यमान कानूनको बारेमा प्रतिवेदन प्रस्तुत गर्दै यसका विविध पक्षबारे जानकारी दिनुभएको थियो। कार्यक्रममा विभिन्न सरकारवाला कार्यक्रमका कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
निर्वाचन आयोगले गत मङ्सिर 10 र 21 गते भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको नतिजा तयार भएको जनाएको छ। प्रदेश सभा सदस्यको 220 समानुपातिक सिटको बाँडफाँड गरेर सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता नवराज ढकालले बताउनुभयो। प्रदेश सभा सदस्यमा समानुपातिक तर्फको निर्वाचनमा सदरमतको 1.5% वा योभन्दा बढी मत प्राप्त गर्ने दलका उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचन हुने आयोगले जनाएको छ। आयोगले प्रदेशसभाका समानुपातिक तर्फका सांसदको नाम पठाउन दललाई 7 दिनको समय दिने पनि उहाँले बताउनुभयो। प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका 5 दलसहित प्रदेश नम्बर 1 राप्रपा र 2 नेपाल सङ्घीय समाजवादी पार्टी र प्रदेश नम्बर 3 विवेकशील साझा र नेमकेपाले पनि सांसद पठाउने पाउने भएका छन्। समानुपातिक तर्फ प्रदेश नम्बर 1 37, प्रदेश नम्बर 2 43, प्रदेश नम्बर 3 44, प्रदेश नम्बर 4 24, प्रदेश नम्बर 5 35 र प्रदेश नम्बर 6 16 र प्रदेश नम्बर 7 21 गरी जम्मा 220 सिट समानुपातिक रहेका छन्। प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ 110 सिटको बाँडफाँड गरिसके पनि त्यसको नतिजा हाल सार्वजनिक नगरिने भएको छ। प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणाली नतिजा राष्ट्रिय सभा गठन गरेपछि गर्ने कि पहिले नै गर्ने भन्नेबारे राजनीतिक दलहरूबीच सहमति नभएपछि निर्वाचन आयोगले नतिजा रोकेको हो।
शान्ति प्रक्रिया र संविधान कार्यान्वयन विषयक वक्तृत्व कला प्रतियोगिता सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। व्यवस्थापिका संसद सचिवालयले जिल्ला शिक्षा कार्यालय सुर्खेतको समन्वयमा गरेको प्रतियोगितामा श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका धनसरी भण्डारी प्रथम हुनुभएको छ। यस्तै जनमाध्यमिक विद्यालयका चन्द्रावती ढकाल द्वितीय र श्री अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारेका कमला शाहीले तृतीय स्थान प्राप्त गर्नुभएको छ। प्रतियोगितामा प्रथम हुने भण्डारीले 5,000, द्वितीय हुने ढकालले 3,000 र तृतीय हुने शाहीले 2,000 रुपियाँ सहित नगद पुरस्कार पाउनु भएको छ। प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकामा रहेका विद्यालयका कक्षा 11 र 12 अध्ययनरत छात्र छात्राहरूले भाग लिएका हुन्।
ब्राउन सुगर लगायतका लागु औषध ओसार पसार बढेको भन्दै प्रहरीले बाँके र बर्दियामा संयुक्त अभियान सञ्चालन गर्ने तयारी गरेको छ। दुवै जिल्लाका प्रहरी युनिट इन्चार्ज र अनुसन्धान अधिकारी गरी 40 जनाभन्दा बढी प्रहरी अधिकारीलाई यसबारे विशेष तालिम दिएको सङ्घीय प्रहरी इकाई कार्यालय नेपालगञ्जले जनाएको छ। सीमावर्ती क्षेत्र रुपैडिहा र बर्दियाको सीमावर्ती क्षेत्र कतरनिया लगायतका स्थानबाट लागु औषध नेपालतर्फ ओसार पसार भइरहेको भन्दै यसलाई टार्गेट गरेर विशेष अभियान थालिने कार्यालयले बताएको छ। बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले भारतीय क्षेत्रमा गएर क्षेत्रमा गएर सेवन गर्ने, लुकाएर ल्याउने, ओसार प्रसार गर्ने र त्यस्तो कुलतमा फसाउने समेतलाई प्रहरीले निगरानीमा राखेको भन्दै अभियान सफल बनाएरै छोड्ने दावी गर्नुभयो।
सुर्खेत क्षेत्र नम्बर एक कबाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएका ठम्मर विष्टले छ नम्बर प्रदेशलाई दुई वर्षभित्रमा विकासको उचाइमा पुर्याउने गरी काम गर्ने बताउनु भएको छ। वीरेन्द्रनगरमा आयोजित एक पत्रकार भेटघाटमा बोल्दै विष्टले आफूहरूले घोषणापत्रमा प्रतिबद्धता जनाएका विषयलाई कार्यान्वयन गरेरै छाड्ने दावी गर्नुभयो। विष्टले भ्रष्टाचारलाई शून्यमा झार्दै विकासका कामलाई पनि समानान्तर रूपमा अगाडि बढाउने बताउनु भएको छ। आफूले गलत गरेको थाहा पाएमा खबरदारी गर्न आग्रह गर्दै माओवादी केन्द्रका नेता समेत रहनुभएका विष्टले आफूबाट गल्ती भएमा सबैको अगाडि उभिन तयार रहेको बताउनु भएको छ।
यस्तै संविधान जारी भएसँगै अहिले संविधानको कार्यान्वयन हुने क्रममा स्थानीय तह हुँदै प्रदेश र प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्पन्न भइसकेको छ। प्रदेश र प्रतिनिधि सभाको बैठकका लागि केही दिन कुर्नुपर्ने भएपछि निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरू हिजो आज मतदाता भेटघाटमा व्यस्त रहेका छन्। यसैबीच मैले सुर्खेत क्षेत्र नम्बर एक एकको प्रदेश कका नवनिर्वाचित प्रदेश सदस्य ठम्मर विष्टलाई तपाईँले आफ्नो क्षेत्रमा पहिला के काम गर्ने योजना बनाउनु भएको छ भनी सोधेको छु।
सबैभन्दा पहिलो काम जनतालाई तत्काल चाहिँ राहत दिने विषयहरू छन्। हामीले एउटा त्यसको सबै अध्ययन गरेर जो अत्यन्तै चाहिँ तपाईँको विपन्न छन् उनीहरूलाई अब राज्यले केही प्रबन्धन गर्नपर्ने, पहुँचमा ल्याउनु पर्ने त्यस्ता खालका वर्गहरू छन्, त्यसलाई चाहिँ हामीले पहिलो ध्यान त्यहाँ पुग्छ।
जस्तो तपाईँले नेतृत्व गर्ने क्षेत्र सुर्खेतको एउटा गाउँपालिका र एउटा नगरपालिका सहित 23 वडा रहेको ठाउँ छ जो धेरै विकट पनि छ। त्यस क्षेत्रका जनतालाई आफ्नो तर्फबाट गर्ने विकास निर्माणका कामहरू यो गर्छु भन्ने योजनाहरू केही छ त्यस्तो तपाईँको?
त्यो जरुर छ। जस्तो यसमा के छ भने पहिलो कुरा अलि बढी जनताले चाहना राखेको भनेको यातायात र विद्युतको कुराहरू छ। त्यसमा अब दुर्भाग्यवश अब यो बौद्धल कालदेखि अहिलेसम्म आउँदा पनि एउटा अब 2000 किलोमिटर पिचको पनि एउटा यातायात त्यहाँ हुन सकेन। केही धुले राजमार्गहरू अथवा त्यस्ता खालका बाटाघाटाहरू बनेका छन् जो फेरि 2-4 महिना चल्ने खालको हुन्छ, फेरि बर्खा आएपछि सबै तहस नहस भइहाल्छ। त्यसकारण अब एउटा त्यो जो इन्डिया चाइना जोड्ने रोड छ त्यसलाई पनि व्यवस्थित गर्नुपर्ने छ। मेरो प्रदेश अन्तर्गतभित्र त्यो वान वे छ, त्यो पनि व्यवस्थित हुन सकिरहेको छैन जो हामी राष्ट्रिय राजमार्ग उत्तर दक्षिण जोड्ने हो। अर्को त्यस अन्तर्गतको जो अब पूर्व पश्चिम उत्तर दक्षिण जो जोड्ने मेरो प्रदेशभित्र जो तपाईँले भने जस्तै 23 वडामा अब सबैतिर कम्ती पनि मेरो के छ भने वडामा सडकलाई पुर्याउने, सबै वडाहरूमा पुर्याउने र त्यो पनि व्यवस्थित सहर के अरे व्यवस्थित चाहिँ तपाईँको सडक पुर्याउने एक पहिलो कुरा जनताको त्यो मागै छ, अलि बढी उठेको कुरा। दोस्रो कुरा भनेको के छ भने विद्युतीकरणको कुरा छ। विद्युतीकरण पनि यतापट्टि भेरी बेल्टमा करिब तल्लो भागमा भ्याइएकै छ, डाँडा पाखामा छ, त्यसलाई अब हामीले एउटा प्याकेजमै लिएर हल गर्छौँ। मेरो विचारमा चाहन्छौँ एक वर्षभित्रमा हामीले सबैतिर सिम्ता पनि र भेरी बेल्टमा विद्युतीकरण गर्न सक्छौँ। उतापट्टि पनि सुरु भइ नै सकेका छ, त्यसलाई अलिकति ट्रान्सफर्मरहरूको र केही साधन स्रोतको चाहिँ तपाईँको हामीले क्रिया अवलम्बन गऱ्यौँ भने त्यो 1-1.5 वर्षभित्रमा सायद मैले बुझेअनुसार त्यहाँको बाटोघाटो र विद्युतलाई व्यवस्थित गर्न सक्छौँ। त्यसपछि अलि बढी चर्को रूपमा उठेको भनेको सिँचाइको कुरा हो, त्यसलाई लिप्टेको कुराहरू अगाडि बढाएको छ। त्यो लिप्टलाई अलि व्यवस्थित गरेर तुरुन्तै 1-1.5 वर्षभित्रमा त्यो लिप्टलाई चाहिँ सम्पन्न गरेर 1.5 किलोमिटरभित्र पानी फाल्न सकियो भने धेरै फाँटहरूमा सिँचित हुनसक्छ। दोस्रो कुरा त्यो। अर्को कुरा तपाईँको सँगसँगै उठेको कुरा के छ भने खानेपानीको पनि छ, खानेपानी त चाहिँ तत्काल चाहियो। अर्को चाहिँ तपाईँको महत्त्वपूर्ण कुरा के छ भने यो सुकुमवासीको कुरा, 12 चान्चुन आयोगहरू बने नेपालमा तर कुनै पनि सुकुमवासी आयोगले त्यसलाई चाहिँ जनतालाई लालपुर्जा दिन सकेन। त्यसमा दुईटै कुराहरू छन्, एउटा सुकुमवासीको नाममा जग्गा हडप नै बिक्री गर्ने र त्यसलाई चाहिँ तपाईँको व्यथिति ल्याउने एउटा त्यो पनि चाहिँ छ, त्यसको पनि अन्त्य हुनु पर्यो भन्ने जनताको माग छ। अर्को चाहिँ बिल्कुलै चाहिँ तपाईँको वास्तविक रूपमा सुकुमवासी भएका जसको चाहिँ जग्गा छ उनीहरू बसिरहेका छन् तर थायी संरचना पनि बनाउन गाह्रो छ, त्यसलाई चाहिँ धितो सहकारी अथवा कुनै ब्याङ्किङ प्रणालीमा उनीहरूले लिएर चाहिँ कारोबार गर्न पनि सक्दैनन्। त्यो खालको जो अप्ठ्याराहरू छन् त्यसलाई तत्कालै सुकुमवासी आयोग मार्फत उनीहरूलाई चाहिँ लालपूर्जाहरू दिने त्यो कुराले पनि अब धेरै चाहिँ अर्थ राख्छ, लगायतका अब स्वास्थ्य शिक्षा अरू अरू कुराहरू पनि छन्।
अब निर्वाचनको बेला जनता माझ गएर केही बाचाहरू पनि गर्नुभयो होला, ती बाचाहरू पुरा हुन्छन्?
पुरा हुन्छन्, पुरा गर्छौँ हामी।
कसरी गर्नुहुन्छ? समस्या त धेरै छन् त।
समस्या त धेरै छन्, त्यो जनताले पनि बुझेका छन्, हामीले गर्नै पर्छ। अहिले संविधान पनि राम्रो संविधान हामीसँग आएको छ, अब सङ्घीय प्रणाली अहिलेसम्म थिएन, नयाँ सिस्टम आएको छ, अहिलेसम्म स्थिर सरकार पनि थिएन, अब स्थिर सरकार हुन्छ। त्यसकारण त्यस मार्फत कयौँ कुराहरू केन्द्रीय र प्रदेशको प्याकेजबाट हामी त्यहाँ संयोजन गर्छौँ, कयौँ कुरा स्वस्फूर्त हिसाबले र सृजनशील हिसाबले प्रदेशमा गर्नपर्ने कामहरूको हामी एउटा प्याकेज बनाएर त्यसलाई हल गर्छौँ। अब सबै सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तहको सरकार सबै एउटा हामी दबाबमा छौँ, केही न केही जनताको अगाडि हामीले गर्नै पर्छ। त्यसकारण अब अहिले त हामीले अब तत्कालै यसरी गर्छु भनेर जादुको तरिकाले केही फ्याक्टर निकालेर दिने त छैन, तर हामी गर्छौँ। अब त्यो खालको स्थिति सबै अहिलेको सूचाङ्कले त्यो देखिन्छ, गर्नै पर्छ।
तपाईँको क्षेत्रमा अहिले तत्काल गर्नुपर्ने के जस्तो लाग्छ, समस्या के छ, सबभन्दा धेरै समस्या तपाईँको क्षेत्रमा?
पहिला कुरा त मान्छे अब सिटामोल पाइरहेको छैन, सुत्केरी बिरामी भयो, एम्बुलेन्स आएन, अथवा चाहिँ केही चाहिँ घटना दुर्घटना भयो, मान्छे फ्याट्टै मर्न पर्ने, काल कुरेर बस्नुपर्ने स्थिति छ। पहिलो कुरा त यातायात पुर्याउनु पर्यो, र यातायात पनि अब जहाँ पुगिराखेको छ कहीँ कहीँ अलिअलि जाने ठाउँमा पनि फोरिलसम्म जान सक्ने एकदमै अस्तव्यस्त ठाउँहरू छ। केवल त्यसमा पनि अब केवल विकासको नाममा एउटा चाहिँ व्यथिति जस्तो मात्रै छ त्यहाँ। त्यसलाई हामीले पहिलो कुरा वडा वडामा रोडहरू पुग्न सकोस्, त्यसले धेरै कुराहरूलाई अब 75 के अरे हाम्रो यो 7 प्रदेशलाई र तपाईँको विश्वलाई त्यसले कनेक्सनमा ल्याउँछ नि। पहिलो कुरा जनताको माग पनि त्यही हो, र दोस्रो कुरा भनेको विद्युत हो, किनकि अलिकति विकास गर्नलाई कम्प्युटरको कुराहरू अरू सेवा सुविधाका कुराहरू घरमै बसेर लिनलाई त त्यसपछि तपाईँको विद्युत चाहियो, उज्यालो चाहियो, सबै कुराहरू चाहियो। त्यसले गर्दा दोस्रो कुरा विद्युतको कुरा छ। अब अरू कुरा पनि त्यहाँ मसिना मसिना धेरै कुराहरू छन्, त्यसलाई हामीले व्यवस्थित गर्नुपर्ने कुरा छ।
अब तपाईँ एउटा युवा पनि हुनुहुन्छ आफैमा, र यो क्षेत्रमा तपाईँले नेतृत्व गर्दै हुनुहुन्छ, युवाहरूको लागि यो गर्छु भनेर तपाईँले के प्लानिङ गर्नु भएको छ?
युवाको लागि निश्चित रूपले छ। अब युवाको लागि त अब हामीले जसरी अहिले नेपालमा अब अहिलेसम्म हामीले गीतै गाइरहेको छौँ होइन, अथवा हामीले हिजोको सरकारलाई 70 गरिराखेका छौँ, 50 लाख 60 लाख युवा बाहिर छ, लासको खेती सरकारले औपचारिक हिसाबले चाहिँ दिइराखेका छ भनेर जसरी हामीले गरेका छौँ, त्यो कुराको अन्त्य गर्ने भनेको एउटा युवालाई हामीले एकदमै अलि थायी रूपले गर्नलाई चाहिँ तपाईँको अहिले सायद तपाईँलाई थाहा होला, यो प्रदेशमा पनि ठुल्ठुला उद्योगहरूको चाहिँ जग्गा भइसिनिसकेका छ, ठुला उद्योगहरू कलकारखानाहरू खुल्ने कुराहरू भएको छ, त्यस त्यसमा कयौँ युवाहरू इङ्गेज हुन्छ। त्यसपछि त्यसका कतिपय शाखा उपशाखाको रूपले या कतिपय चाहिँ हुनसक्छ भने अझ ठुलै त्यही स्तरका पनि उद्योगहरू प्रदेशमा पनि भोलि खुल्न सक्ने स्थिति हुन्छ। त्यो पछिको हिसाबले तत्कालीन हिसाबले अहिले केही लघु र केही मध्यम खालका चाहिँ उद्योगहरू कलकारखानाहरू खोल्ने त्यो कुराहरू हुन्छ, र त्यो युवाहरूलाई निश्चित रूपले अब स्वरोजगारमा जोड्नुभन्दा अगाडि केही अब भोलि सरकारले साधन स्रोतले भ्याएसम्म केही भत्ताको व्यवस्था, केही उनीहरूलाई बाँच्न सक्ने, केही चाहिँ टिक्न सक्ने अवस्था पनि त्यहाँ सिर्जना गर्नु पर्न सक्छ। यसलाई चाहिँ सँगसँगै चाहिँ तपाईँको अगाडि बढाएर जानुपर्छ।
उहाँ हुनुहुन्थ्यो सुर्खेत क्षेत्र नम्बर 1 अन्तर्गत प्रदेश कका नवनिर्वाचित प्रदेश सभा सदस्य ठम्मर विष्ट भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन चुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले लागु औषध ओसार पसार बढेको भन्दै प्रहरीले बाँकेर बर्दियामा संयुक्त अभियान सञ्चालन गर्ने, 40 प्रहरी अधिकारीलाई विशेष तालिम दिइने, प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गर्ने निर्वाचन आयोगको तयारी, प्रतिनिधि सभाको भने केही दिन रोकिने लगायतका खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। विशेष अदालतले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसँग 10 लाख रुपियाँ दरौटी माग गरेको छ। अदालतका न्यायाधीश दुवै बाबुराम रेग्मी र प्रमोद कुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले 10 लाख रुपियाँ दरौटी माग गरेको हो। अदालतले पाण्डेसहित यो मुद्दामा अभियुक्त विभागका निलम्बित शाखा अधिकृत कृति बल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीसँग जनै 10-10 लाख रुपियाँ धरौटी माग गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्गलबार पाण्डेसहित तिनैजना विरुद्ध जनै 10 लाख दिगो दावी गरी अदालतमा मुद्दा दायर गरेको थियो। सेवाग्राहीबाट घुस लिएको पाइएपछि गत 28 आयोगले टोलीले तिनैजनालाई पक्राउ गरेको हो। एसआरएस मेनपावर कम्पनीलाई कालो सूचीबाट हटाइदिने, प्रयोजनका लागि घुस लिइरहेको अवस्थामा शाखा अधिकृत पौडेल र नासु केसीलाई 1 महिना अघि आयोगले पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेसँगै अख्तियारले महानिर्देशक पाण्डेलाई समेत नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।
तराईका जिल्लामा शीतलहर र उच्च पहाडी तथा हिमाली जिल्लामा बाक्लो हिमपात सुरु भएकाले चिसो बढेको भन्दै सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन्। मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज वैद्यले चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात र मुटुरोग बढाउने बताउनुभयो। चिसोले शरीरका नसा खुम्चिने हुनाले हृदयघातको सम्भावना भएकामा हृदयघात, मस्तिष्कघात र मुटु बिग्रेका बिरामीलाई निमोनिया, उच्च रक्तचापको समस्या बढी हुने उहाँको भनाइ छ। जाडो महिनामा नै श्वास प्रश्वास नलीबाट ब्याक्टेरिया पनि छिर्ने र यसले फोक्सोमा समेत संक्रमण हुने र मुटुमा थप समस्या पर्ने डाक्टरहरूले बताएका छन्। चिसोमा कतिपयले बढी नुनिलो, चिल्लो र चुरोट खाने गरेकाले पनि मुटुको रक्तचाप बढ्ने गरेको पाइएको छ। चिकित्सकहरूले खानपानमा ख्याल गरी न्यानो कपडा र झोलिलो खानेकुरा खाए जाडो महिनामा लाग्ने सम्भावित रोगबाट बच्न सकिने बताएका छन्।
राष्ट्रिय सभा गठन एकल संक्रमणीय वा बहुमतीय निर्वाचन प्रणाली बारे गर्ने भन्ने विषयमा यति बेला राजनैतिक विवादको केन्द्रमा पुगेको छ। सरकारले एकल संक्रमणीय प्रणाली हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गरे पनि दलीय विवादका कारण स्वीकृत हुन सकेको छैन। नेपाली कङ्ग्रेसले आफ्नो नेतृत्वको सरकारले पेश गरेको अध्यादेश तत्काल स्वीकृत हुनुपर्ने बताइरहेको छ भने एमाले र माओवादी केन्द्रले दलीय सहमति नभएको भन्दै अध्यादेश स्वीकृत गर्न नहुने तर्क गरिरहेका छन्। सरकारले भने दुई महिनासम्म पनि अध्यादेश स्वीकृत नगरेको भन्दै फिर्ता गर्न चुनौती दिएको छ। एकल संक्रमणीय वा बहुमती निर्वाचन प्रणालीमा अपनाउँदा दलहरूले पाउने सिट हेरफेर हुने भएकाले प्रमुख दलहरूले अडान नछोडेको बताइएको छ। संविधान अनुसार 59 सदस्यीय राष्ट्रिय सभा 7 प्रदेशबाट 8 जनाका दरले निर्वाचित 56 जना र सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनित 3 जना हुने व्यवस्था छ। प्रदेशबाट राष्ट्रिय सभाका लागि सदस्य निर्वाचित गर्दा स्थानीय तहका गाउँपालिका प्रमुख र उपप्रमुख तथा नगरपालिकाका मेयर र उपमेयरसहित प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले मतदान गर्नेछन्। यसअनुसार 753 स्थानीय तहका प्रमुख उपप्रमुख गरी 1506 जना र प्रदेशसभाका 550 जना सदस्यले भोट दिनुपर्छ। स्थानीय तहका प्रतिनिधिको मतभार 18 कायम गरिएको छ भने प्रदेशसभा सदस्यको मतभार 48 हुने कानुनी व्यवस्था रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा 11 नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक डम्बर कुमार बतासले ढिलोमा पुसको तेस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो। नियन्त्रक बतासले कक्षा 11 नतिजामा ढिलाइ भए पनि यसले विद्यार्थीलाई कुनै असर नपार्ने दावी गर्नुभएको छ। बोर्डका कर्मचारी र कापी परीक्षण गर्ने शिक्षक सम्परिवेक्षण गर्ने प्राध्यापकहरू चुनावमा खटिँदा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको उहाँको भनाइ छ। देशभरबाट 4,50,054 विद्यार्थीले परीक्षा दिएका छन्। यसअघि गएको मङ्सिर 18 गते बोर्डले कक्षा 11 आंशिक तर्फको नतिजा सार्वजनिक गरिसकेको छ।
भेरी खबरमा खबरहरूको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेर राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। शक्तिशाली युवा क्लब सिम्ता गाउँपालिका साथ काप्रेचौरले देउसी भैलो खेलेर सङ्कलन गरेको रकम सामाजिक कार्यमा लगाएको छ। क्लबले सिम्ता गाउँपालिका साथको तामाधारी सामुदायिक वनमा पहिचान भएको गुफालाई संरक्षण र सम्वर्धन गरी यसलाई पर्यटकीय स्थलको रूपमा चिनाउनको लागि रकम खर्च गर्ने क्लबका अध्यक्ष गङ्गाराम सापकोटाले जानकारी दिनुभयो। गुफाको हिजो एक कार्यक्रमको आयोजना गरेर शिलान्यास समेत गरिएको छ। गुफाभित्र जथाभावी रूपमा जान नदिन र सुरक्षाको लागि तारजाली लगाएर संरक्षण गरिएको उहाँले बताउनुभयो। गुफाले सिम्ताको पर्यटकीय स्थललाई थप टेवा पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
सुर्खेतको बराहताल गाउँपालिका 9 लेगाउँका सेवा प्रदायक र सेवाग्राही बीचको छलफल सम्पन्न भएको छ। इष्टमा फाउन्डेसनको आर्थिक सहयोग तथा किडाक नेपालको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष झक्कड पुलामीले वडा कार्यालयबाट प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउनु भएको छ। सेवाग्राहीले वडा अध्यक्ष पुलामीलाई योजना माग गर्ने तरिका, वडा कार्यालयबाट पाइने सेवा सुविधा, प्राप्त गर्ने प्रक्रिया लगायतका बारेमा प्रश्न गरेका थिए। निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्न समेत सेवाग्राहीले वडाका जनप्रतिनिधिलाई आग्रह गरेका छन्। वडा अध्यक्ष पुलामीले आगामी दिनमा सेवाग्राहीहरूका सल्लाह, सुझाव र सहभागितामा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैबीच नेपाल राष्ट्रिय प्राथमिक विद्यालय सिरुपाटाका विद्यार्थी, शिक्षक तथा अभिभावकलाई भ्रष्टाचार न्यूनीकरण तथा सूचनाको हक सम्बन्धी अभिमुखीकरण गरिएको छ। विद्यार्थीलाई सुशासन, सामाजिक जवाबदेहिता, सूचनाको हक तथा भ्रष्टाचार निवारण सम्बन्धी बनेका ऐन कानूनका बारेमा जानकारी दिएको विद्यालयका प्राध्याध्यापक चन्द्रलाल पुलामीले बताउनुभयो।
भेरी खबरमा अब लागौँ केही विदेशका खबरतर्फ। दक्षिण कोरियाको मुख्य सहर मध्यममा पर्ने जोसेज सहरमा रहेको एउटा भवनमा आग लागि हुँदा कम्तीमा 29 जनाको मृत्यु भएको छ। राजधानी सोलदेखि झन्डै 170 किलोमिटर दक्षिण पूर्वमा पर्ने ठाउँमा रहेको आठतले भवनमा आगलागी भएको हो। आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्थान रहेको र होटल पनि रहेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। मृत्यु भएका मध्ये सबैजनाको भवनको त्यस दोस्रो तलामा रहेको अधिकारीहरूले जनाएका छन्। उनीहरू सबैजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। यस्तै फिलिपिन्समा 251 यात्री चढेको पानी जहाज दुर्घटना हुँदा कम्तीमा 4 मृत्यु भएको छ भने अरू हराइरहेका छन्। फिलिपिन्सको पूर्वी तटीय क्षेत्रमा गइरहेको पानी जहाज दुर्घटनामा परेको हो। हराइरहेको खोजी गर्न हेलिकप्टर समेत परिचालन गरिएको जनाइएको छ। मौसमको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतर्फ। राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा भैरवा ग्यालियर्सले पनि लगातार दोस्रो जित दर्ता गरेको छ। 8 नम्बरका ब्याट्सम्यान कृष्ण कार्कीले इनिङको अन्तिम बलमा चौका प्रहार गरेपछि शरद भेसाकरको टोली भैरवाले ललितपुरलाई 4 हराएको हो। 142 रनको लक्ष्य पछ्याएको भैरवाले 6 गुमाएर इनिङको अन्तिम बलमा जित हासिल गर्दा कृष्ण कार्कीको चौका निकै महत्त्वपूर्ण रहेको छ। भैरवाको जितमा पुनित विष्टले सर्वाधिक 50 रनको अर्धशतकीय पारी खेल्दा रोहित कुमार पौडेलले 11 बल खेलेर 5 र 1 31 तथा आरिफ शेखले 27 रनमा अभिजित रहनु भएको छ। किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा 9 गुमाएर 141 रन बनाएको हो। ललितपुरका योगेश नागरले 54 रनको अर्धशतकीय पारी र कप्तान ज्ञानेन्द्र मल्लले पनि 42 रन बनाए पनि टोली हार तार्न सकेन। यस्तै काठमाडौँ किङ्स इलेभेनले चितवन टाइगर्सले 3 हराउँदै पहिलो जित दर्ता गरेको छ। रोमाञ्चक खेलमा चितवन टाइगर्सले दिएको 143 रनको लक्ष्य काठमाडौँ किङ्सले अन्तिम ओभरको दोस्रो बलमा 7 क्षतिमा पुरा गरेको हो। यसअघिका लगातार 2 हारेको काठमाडौँका लागि कप्तान श्रीलङ्काली खेलाडी फारबिज महपुर अलराउन्डरले प्रदर्शन गर्दै 39 रन बनाउनुका साथै चितवनको 3 समेत लिनुभएको छ। यस्तै अमित श्रेष्ठले 38, सागर कुमारले 23 र सिद्धान्त लोहनीले 12 रनको योगदान दिनुभयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन टाइगर्स निर्धारित 20 ओभरमा 7 गुमाएर 142 रन बनाएको थियो। चितवनका दिलीप नाथले 46 र साबेज खानले 27 रन बनाए पनि टोलीलाई जिताउन सक्नु भएन।
खेलकै अर्को प्रसङ्गमा हालै थाइल्यान्डमा भएको 16 वर्ष मुनिको एसएससी पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई धनगढीमा सम्मान गरिएको छ। सुदूरपश्चिमाञ्चल एकाडेमी र धनगढी क्रिकेट एकाडेमीको संयुक्त आयोजनामा नारायण जोशी र सुबोध एयरलाई गृह जिल्लामा सम्मान गरिएको हो। धनगढी क्रिकेट एकाडेमीमा उत्पादन हुने भनेका उनीहरू अहिले सुदूरपश्चिमाञ्चल एकाडेमीमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। सुदूरपश्चिमाञ्चल एकाडेमीमा आयोजना गरिएको सम्मान कार्यक्रममा खेलाडी द्वय जोशी र एयरले प्रदेश नम्बर 7 प्रादेशिक प्रमुख प्रहरी प्रमुख एआइजी माधव नेपाल र कैलालीका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले संयुक्त रूपमा सम्मान गर्नुभएको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। जानु अघि मुख्यका खबरका शीर्षकहरू फेरि एकपटक।
लागू औषध ओसार पसार बढेको भन्दै प्रहरीले बाँके र बर्दियामा संयुक्त अभियान सञ्चालन गर्ने। 40 प्रहरीलाई प्रहरी अधिकारीलाई विशेष तालिम।
चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात र मुटु रोग बढ्ने चिकित्सकहरूको भनाई। खानपानमा ख्याल गर्न सुझाव।
संयुक्त राष्ट्रसङ्घमा अमेरिकाको विपक्षमा मतदान। जेरुसेलम इजरायलको राजधानी नहुने।
र राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग ईपिएल क्रिकेटमा भैरुवाको लगातार दोस्रो जित। काठमाडौँ पहिलो जित हात पार्न सफल। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।